الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وكل إنسان ألزمناه طائره في عنقه ونخرج له يوم القيامة كتابا يلقاه منشورا. اقرأ كتابك كفى بنفسك اليوم عليك حسيبا. من اهتدى فإنما يهتدي لنفسه ومن ضل فإنما يضل عليها ولا تزر وازرة وزر أخرى وما كنا معذبين حتى نبعث رسولا. اللہ تعالیٰ فرماتے ہیں ہم نے ہر آدمی کی قسمت اور اس کا برا بھلا جو بھی ہو اس کی گردن میں لٹکا دیا ہے. قیامت کے دن ہم اس کو ایک کتاب نکال کر دکھا دیں گے جس کو وہ کھلی ہوئی پائے گا. اقرا کتابک, اللہ کہیں گے, ہم ان سے کہیں گے اپنی کتاب اپنے اعمال کو پڑھو, آج تو خود اپنے حساب لینے کے لیے کافی ہے. جو شخص سیدھے راستے پر چلتا ہے اچھے کام کرتا ہے تو اپنے ہی فائدے کے لیے سیدھے راستے پر چلتا ہے, اور جو شخص سیدھے راستے سے بھٹک گیا برے کاموں میں پھنس گیا فإنما يضل عليه تو اس کا وبال اس کو ہی بھگتنا پڑے گا. ولا تزر وازرة وزر اخرى, اور کوئی دوسرے کا بوجھ اٹھانے والا نہیں ہے, کوئی بوجھ اٹھانے والا دوسرے کا بوجھ نہیں اٹھائے گا. وما كنا معذبين, اور اس وقت تک ہم عذاب دینے والے نہیں ہیں جب تک کہ کوئی پیغمبر ہم نہ بھیج دیں. یہ سورہ بنی اسرائیل پارہ نمبر 15 کی آیت نمبر 13, 14, 15 پڑھی, لیکن گزشتہ کل اس کی میں نے کچھ تفسیر سمجھائی تھی لفظ طائر کے اوپر سے. طائر کے معنی اڑنے والا پرندہ, بعد میں یہ لوگ بدشگونی کے لیے استعمال کرنے لگے, اور اسی لفظ کو انبیاء علیہ السلام کے لیے بھی استعمال کیا ان کی قوم نے بری نیت سے. علامہ راغب اصفہانی فرماتے ہیں لغات القرآن میں کہ طائر کا معنی پھر استعمال ہونے لگا ہر نیک کام پر بھی اور ہر برے کام پر بھی. عبداللہ ابن عمرو بن العاص رضی اللہ تعالی عنہ صحابی رسول ہے, فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب اللہ تبارک و تعالی نے مخلوق کو پیدا کیا تو ڈارکنس کے اندر میں پیدا کیا, ہی کریٹڈ دی کریشن ان ڈارکنس, پھر اللہ تعالیٰ نے ان پر اپنا نور ڈالا, اپنا نور ڈالا. فرمایا جن کو یہ نور پہنچا وہ ہدایت کے راستے پر آیا, اور جس کے لیے خطا کی نور نے وہ راہ راست پر نہیں آیا. پھر نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ اب قلم لکھنے کے لیے خشک ہو چکی ہے, جو کچھ لکھنا تھا اللہ نے لکھ دیا. اور پھر اللہ فرماتے ہیں کہ قیامت کے دن ہم کتاب کو کھول دیں گے. یہ پوری حدیث ہے, یلقاہ, جس کو کھلا ہوا پائیں گے, ہر انسان اس کو پڑھ سکے گا. جاہل آدمی بھی پڑھ لے گا کہ میں نے زندگی میں کون سی نیکی کی ہے, کون سا گناہ کیا ہے, پڑھا لکھا بھی پڑھے گا, پڑھ سکے گا. اور جس کو کچھ نہیں آتا ہے وہ بھی اپنا نام اعمال خود پڑے گا قیامت کے دن. یہ نبی اکرم صلی اللہ علیہ وسلم نے بیان فرمایا. اور وہ کہے گا اس وقت جو سورہ کہف میں آپ پڑھتے رہتے وہ آیت, ہی از گوئنگ ٹو سے آن دیٹ ڈے, ما لہذا الکتاب, یہی جو نا کتاب یلقاؤ منشورا, اس کتاب کو کیا ہو گیا, ما لہذا الکتاب, اس کتاب کو کیا ہو گیا, لا یغادر صغیرتا ولا کبیرتا الا احصاها, اس نے تو ہر چھوٹا بھی ہر برا گناہ ہو یا نیکی سب کچھ اندر لکھ دیا ہے, کچھ باقی نہیں, ہم تو کر کے بھول گئے لیکن اس نام اعمال میں سب کچھ لکھا ہوا ہے. پھر اللہ کہیں گے قیامت کے دن, اے ابن آدم انما ہی اعمالکم احصیھا لکم, اے ابن آدم یہ تیرے نام اعمال ہے جس کو ہم نے تیرے لیے محفوظ کر کے رکھا ہے تاکہ تو قیامت کے دن یوں نہ کہے میں نے نہیں کیا ہے, میں نے نہیں کیا ہے, میں نے نہیں کیا ہے, سب کچھ اس میں لکھا ہوا ہے. فرمایا نبی اکرم صلی اللہ علیہ وسلم نے قیامت کے دن نام اعمال داہنے ہاتھ میں ملے تو اللہ کا شکر ادا کرنا. حدیث میں قیامت کے دن جب تمہیں نام اعمال داہنے ہاتھ میں ملے تو اللہ کا شکر کرنا, اور جب تمہیں نام اعمال لیفٹ ہینڈ ملے تو تم اللہ کو ملامت نہیں کرنا, تم اپنی ذات پر ملامت کرنا. قیامت کے دن انسان کہے گا 29 پارے میں نا, ہا ام اقرؤ کتابیا, ہا ام آؤ, دانے ہاتھ میں جس کو نام اعمال ملے گا نا, آؤ بندے آؤ یار, بے میرے دوست ادھر آؤ, میرے سرٹیفکیٹ دیکھ لو جنت کی, ہا ام اقرؤ کتابیا, آؤ آؤ میری دیکھ لو, انی ظننت انی ملاق حسابیا, میں نے خیال کر ہی لیا تھا, ظننت انی ملاق حسابیا, میں اللہ سے ملنے والا ہوں حساب کتاب کے دن. کیوں؟ اس کو دنیا میں فکر تھی اپنے حساب کی, اس لیے وہ کہے گا مجھے پتا تھا کہ حساب کتاب ہوگا اور اللہ سے مجھے ملنا ہی ملنا ہے, آؤ آج میں نے حساب کتاب کی فکر کر کے اعمال کرتا رہا, آؤ میرے داہنے ہاتھ میں اعمال دیا گیا, آؤ پڑھو, اور جس کو لیفٹ ہینڈ میں دیا جائے گا, یا لیتنی لم اوت کتابیا ولم ادری ما حسابیا, کاش کے مجھے آج سرٹیفکیٹ ہی نہ دی جاتی, کاش کے میرا حساب کتاب ہی نہ ہوتا, کاش کہ میں زمین سے دوبارہ زندہ ہی نہ کیا جاتا, یہ کیا ہو گیا. قرآن میں اللہ دونوں بیان فرما رہے ہیں. فرمایا نبی اکرم صلی اللہ علیہ وسلم نے یہ تمہارا ہی کمال ہوگا اگر دانے ہاتھ میں ہے, اور اگر بائیں ہاتھ میں ہے تو تم کو ہی اپنے اوپر ملامت کرنی ہوگی. قیامت کے دن پھر ملامت کرنے سے کوئی فائدہ نہیں ہوگا. امام ابن جریر نے اپنی تفسیر میں لکھا ہے, حضرت حسن رضی اللہ تعالیٰ عنہ نے اس آیت کو پڑھا, نخرج له یوم القیامت کتابا یلقاہ منشورا, فرمایا اس آیت کو پڑھ کر انہوں نے کہا اللہ قیامت کے دن بندوں کو کہے گا, اے ابن آدم, اے آدم کی اولاد, میں نے تیرے لیے دو فرشتے, میں نے تیرا نام اعمال کھول دیا ہے, ادھر بھی ادھر بھی, آئی ہیو اوپن یور دا بک آف ریکننگ آن دا رائٹ سائڈ آن دا لیفٹ سائڈ, دونوں کھول دیے ہیں, اب میں نے تیرے لیے دو مکرم فرشتے بھی رکھ دیے ہیں, ایک ادھر اور ایک ادھر, تیرے نام اعمال بھی ادھر بھی ہے ادھر بھی ہے, اور دو فرشتے بھی ہر انسان کے ساتھ, جب دا ڈے دا پرسن بیکم بالغ, جس دن یہ بالغ ہوتا ہے اس کے ساتھ دو فرشتے لگ جاتے ہیں, چونکہ بالغ ہونے سے پہلے تو کچھ بھی نہیں لکھا جائے گا, خالی خالی ہے, بالغ ہونے کے وقت اس کے ساتھ فرشتے آ جاتے ہیں, منکر اینڈ نکیر کرامن, آپ لوگ سنتے ہی نہیں, کرامن کاتبین یعلمون ما تفعلون, ہاں ये दोनों आ जाते हैं। फिर अल्लाह कहते हैं दाहने वाला तेरी नेकियां लिखेगा और बाएं वाला तेरी बुराइयां लिखेगा। अब तू जाने, तेरा काम जाने, जितना अमल करना है करो, तुम्हारे ऊपर है, अल्लाह के नबी का फरमान है। अल्लाह कयामत के दिन ये कहा मैंने तुमको ये कहा था ये सब कुछ। अब अल्लाह के नबी आगे कह रहे हैं, इब्ने आदम को अल्लाह का कौल है, फिर आगे कहा कि अल्लाह के नबी फरमा रहे अब तुम जाने, तुम्हारा काम जाने, नेकियां करना तुम्हारा काम, गुनाह करना तुम्हारा काम। तुम चाहते हो नाम आमाल दाने हाथ में मिले तो करते रहो नेकियां, तुम चाहते हो नाम आमाल लेफ्ट हैंड में मिले तो करते रहो बुराई। उसके बाद द डे यू डाई, मौत आ गई, अब ये दोनों जो है ना बुक्स यहां से उठाएंगे, यहां जमा करके गले में लटका दिया जाएगा, अब कब्र में तेरे साथ है ये। द बुक ऑफ डीड्स गोइंग टू रिमेन विथ यू, तुम्हारे साथ है कब्र में। कयामत के दिन जब उठेंगे, कब्र से निकलेंगे, जब ये फिर अल्लाह के सामने जाएंगे तो अल्लाह आगे कहेगा इकरा किताबक, इकरा किताबक, अपने आगे देख ले तेरे, अब तू खुद फैसला, कफा बिनफ्सी कल यौमा अलैक हसीबा। इस आयत की तीन तफसीर है। एक तफसीर यह है तू खुद अपने अपने नाम आमाल का मुहासबा कर ले, तू खुद मुहासबा कर ले। दूसरा तर्जमा इसका क्या है, तू अपने नाम आमाल के लिए खुद गवाह काफी है, खुद गवाह है बस, किसी को गवाह लाने की जरूरत नहीं, तेरा नाम अमल के लिए तू खुद गवाह। और नंबर तीन, आज तेरा नाम आमाल तुझे समझने के लिए काफी है कि तेरा फैसला किधर का होना है, तू समझ जा देख करके। सो आई एम गोना गो इन जन्नत, आई एम गोना गो इन जहन्नम, यू डिसाइड योरसेल्फ। आमाल नामों को देखकर ये खुद कहेगा। हर इंसान को उसका नाम आमाल सुपुर्द किया जाएगा और वो उसको फैसला करेगा। देख ले अब जन्नत में जाएगा या जहन्नम में जाएगा। इंसान जिस हाल में भी हो, इन व्हाट एवर कंडीशंस, आफ्टर बुलूगत अंटिल हिज डेथ, कह रहे हैं फरिश्ते उसका हर अमल, मा यल्फिज़ु मिन कौलिन इल्ला लदैही रकीबुन अतीद, जो लफ्ज भी बोला, जो व्हाट एवर वर्ड यू विल अटर, जो लफ्ज भी बोला वो नाम अमल में लिखा गया, चाहे अच्छा है तो इधर, बुरा है तो इधर, कुछ भी लफ्ज, चाहे छोटा लफ्ज भी हो, कुछ भी वो लिखा जाएगा, हर एक को कयामत के दिन उसके हाथ में दिया जाएगा। हजरत अबू उमामा रजी अल्लाह ताला अनु ने फरमाया, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कयामत के दिन बाज लोगों को नामा अमाल दिया जाएगा, तो बाजों को बड़ा यू ताकत आएगी, अल्लाह से कहेगा अल्लाह फुला दिन मैंने नेकी की थी, अंदर में नहीं है मेरा फुला अमल किधर है, मेरा फुला अमल किधर है, बाज अमल याद रह जाते, समझ में आई बात। तो वो कयामत, ये अल्लाह के नबी का फरमान है, कयामत के दिन जब अल्लाह सबको जमा करेगा, जब उनके अमाल नामे दिए जाएंगे, यानी वो कहेगा देख ले पर इसमें, तो वो अल्लाह से आगे चलकर कहेगा इसमें मेरा फुला अमल किधर गया जो मैंने किया था, फुला नेकी मेरी किधर गई जो मैंने की थी, तो अल्लाह कहेगा हां तूने की थी कोई शक नहीं, लेकिन फुला दिन तूने फुला की गीबत की थी, उस गीबत की वजह से वो नेकी वहां से निकल गई, फुला दिन तूने फुला काम किया था वो नेकी हमने हटा दी, अल्लाह कहेगा हां। लेकिन जरूर ये पड़ेगा, अपना आमाल जरूर पड़ेगा। हदीस में आता है जब दज्जाल आएगा ना, दज्जाल तो एक आंख से वो काना होगा ना, और उसकी पेशानी पर कफर काफा और रा लिखा होगा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सारे ईमान वाले उसको पढ़ सकेंगे, गैर मुस्लिम इसको नहीं पढ़ सकेंगे। मेरी बात समझ आ रही है? ईमान वाले उसको पढ़ सकेंगे क्योंकि उसके पास ईमान का नूर है। ईमान का क्या है? नूर है। उस ईमान के नूर से उसकी पेशानी पर लिखा हुआ कफारा पढ़ लेंगे और कहेंगे दज्जाल है। लेकिन जिसके सीने में ईमान नहीं होगा वो नहीं पढ़ सकेंगे। जब दुनिया में पढ़ सकेंगे, चाहे वो जाहिल हो कैसा ही हो, लेकिन दिल में ईमान है, कयामत के दिन अपना आमाल नामाल खुद पढ़ेगा, किसी की जरूरत नहीं पड़ेगी। इकरा किताबक कफा बिनफ्सिक अल्यौमा अलैक हसीबा, अल्लाह कह रहे हैं कफा बिनफ्सिक। अल्लाह एक अजीब बात यहां पर कि कयामत के दिन तुम्हें किसी की जरूरत नहीं पड़ेगी, कोई ट्रांसलेशन करने वाला नहीं होगा तुम्हारे बातों का, तू खुद और तेरा अल्लाह कोई नहीं। नो राइट साइड, नो लेफ्ट साइड, नो फ्रंट, आगे जहन्नम है, अल्लाह जहन्नम पीछे नजर आती है। इधर देखो उसके अमाल है, इधर देखो उसके बुरे अमाल है, और कोई भी नहीं है। ही हैव टू स्पीक टू अल्लाह तबारक व तआला। अल्लाह उसको कहेंगे पार रब तेरे अमाल। उसी आयत को अल्लाह दूसरे अंदाज में समझा रहा है। अल्लाह तबारक व तआला एक्सप्लेनिंग इन अनदर वे नाउ, मन इहतदा फइन्नमा यहतदी लिनफ्सी, सही रास्ते पर चलेगा तो तेरे लिए है, बुरे रास्ते पर जाएगा तो इसका वबाल भी तेरे लिए है, उसमें अल्लाह का कोई नुकसान नहीं होगा। अल्लाह कुरान में कहते हैं वअन्निल इंसान इल्ला मा सआ वअन्न सायहु सौफ युरा सुम्मा यजज़ाउल जज़ा लौफा, हर इंसान की मेहनत का बदला उसको दिया जाएगा, और कयामत के दिन हम उनकी आमाल नामे को देखकर उसको पूरा पूरा बदला हम दे देंगे। विल गिव देम। मालूम होता है इस आयत में अल्लाह क्या कहते हैं, तू मजबूर नहीं है, तुझे इख्तियार है, हिदायत के रास्ते पर चलना है तेरी मर्जी है, और गुमराही के रास्ते पर चलना है तेरी मर्जी है। आई एम नॉट गोइंग टू फोर्स यू। अल्लाह कह रहे हैं वहदैनाहु नजदैन, आई ओपन टू वे फॉर यू, द वे ऑफ जन्नत वे ऑफ जहन्नम इज अप टू यू नाउ, अब तेरे ऊपर है, तू चूज कर और तू चल, हिदायत के रास्ते पर चलेगा, हिदायत के रास्ते पर चलने से जन्नत में पहुंच जाएगा, और अगर गुमराही के रास्ते पर चलेगा तो कहां चला जाएगा? कोई किसी के बोझ को उठाने वाला, मां बाप हमारे गुनाह को नहीं उठाएंगे। ये सिर्फ कौन कहते हैं? क्रिश्चियन कहते हैं कि ईसा अलैहि सलाम ने हमारा सारा गुनाह उठा लिया, कटल हो गए, अब हमें सवाल नहीं होगा। ये इनका अकीदा है। लेकिन अल्लाह कह रहे हैं कुरान में वला तज़िरु वाज़िरतु विज़्रु उख़्रा, कोई किसी का बोझ उठाने वाला नहीं होगा, मेरे गुनाह मेरे साथ और मेरी नेकियां मेरे साथ, आई एम गोइंग टू कैरी ऑन द डे ऑफ कयामत, मैं उठाऊंगा मेरी नेकियां मेरी बुराई मैं उठा करके चलूंगा। तो उठाना बहुत खतरनाक है। हदीस में आता है अगर किसी ने किसी का ऊंट चुराया है तो कयामत के दिन उसकी गर्दन में ऊंट को लटका दिया जाएगा, उठा के चल। सही हदीस मुस्लिम शरीफ की, किसी की बकरी चुरा ली उसके गर्दन में लटका दिया जाएगा कि अब उठा के चल जी। और अगर किसी की जमीन चुरा ली तो सातों जमीन का वो टुकड़ा जितना उसने चुराया है किसी का लिया है वो टुकड़ा उसको गले में उठा दे, चलना पड़े, उठा के चल। हरेक अपने अपने अमाल को लेकर उठाकर चलेगा, कोई किसी का बोझ उठाने वाला नहीं होगा। यही तो वो आयत है जो उम्मुल मोमिनीन आयशा रजी अल्लाह ताला अन्हा ने दलील के तौर पर बयान की थी हजरत उमर रजी अल्लाह ताला अन्हु के सामने, हजरत इब्न उमर के सामने, कि जब एक आदमी का इंतकाल हो जाता है, आम तौर पर हम क्या कहते हैं, भाई न रोवो, तुम्हारे रोने की वजह से मैयत को तकलीफ होती है, बोलते हैं कि नहीं बोलते? बोलते हैं ना जी, हम बोलते हैं, बहुत सारे बोलते हैं जी, भाई न रोया करो यार, मैयत को तकलीफ होती है, हम कहते हैं। हजरत उमर रजी अल्लाह ताला अन्हु और हजरत अब्बास और बहुत सारे
صحابہ کرام کا یہ عقیدہ تھا اور یہ ان کی سوچ تھی کہ تم روتے ہو نا اس کی وجہ سے میت کو قبر میں عذاب ہوتا ہے، نہ رو. جب حضرت عمر رضی اللہ تعالیٰ عنہ زخمی ہو گئے، نماز پڑھا رہے تھے فجر کی اور دشمن نے آ کر برچھا مارا یہاں فجر کی نماز میں، تو آپ گر گئے اور بہت خون نکلا. دوسرے صحابی نے نماز پڑھا دی فجر کی، پھر ان کو لے جایا گیا، ان کا ٹریٹمنٹ کیا گیا، 3 دن زندہ رہے، پھر چوتھے دن حضرت کا انتقال ہو گیا، حضرت عمر رضی اللہ تعالیٰ عنہ. تو ایک کافر تھا جس نے برچھا مارا تھا پیٹ میں فجر کی نماز میں، چھپا ہوا تھا اور بھاگنے لگا تو اور کسی کو مارتے مارتے بھاگا اور صحابہ کرام کو بھی زخمی کر دیا تھا اس نے، لیکن صحابہ نے اس کو پکڑ لیا. حضرت صہیب رضی اللہ تعالیٰ عنہ آئے، وہ جب بستر پر بیمار تھے، امیر المومنین حضرت عمر، بادشاہ ہے نا امیر المومنین، لیکن حضرت صہیب بہت کلوز تھے حضرت عمر سے. او میرے بھائی کیا ہو گیا تمہیں، یہ کیا پریشانی ہے؟ تو حضرت عمر نے فرمایا نہ رو ورنہ پھر میرے مرنے کے بعد مجھے عذاب ہوگا. کس نے فرمایا؟ حضرت عمر رضی اللہ تعالیٰ عنہ نے. حضرت عمر رضی اللہ تعالیٰ عنہ کا انتقال ہو گیا تو حضرت عبداللہ ان کے بیٹے وہ گئے کس کے پاس؟ ام المومنین حضرت عائشہ رضی اللہ. وہ بڑی مولویہ تھی، وہ بہت بڑی علامہ تھی، اللہ پاک نے ان کو بہت علم دیا تھا، حضرت عائشہ رضی اللہ عنہ ان کے پاس گئی تو فرمایا میرے والد صاحب یہ کہتے تھے کہ میت کے اوپر رونے سے میت کو عذاب ہوتا ہے. تو حضرت عائشہ رضی اللہ تعالیٰ فرماتی ہے اللہ رحم کرے حضرت عمر پر. کیا کہا؟ اللہ رحم کرے حضرت عمر پر، بات ایسی نہیں ہے. کیا کہا؟ بات ایسی نہیں ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے مجھے بیان کیا تھا، نبی علیہ الصلوۃ والسلام نے بیان فرمایا، یہ فرمایا جب میت رو، جب لوگ روتے ہیں وہ کافر لوگوں کے بارے میں ہے، جب یہ روتے ہیں تو اس کے باپ یا ماں جو قبر میں دفن ہے اس کو زیادہ عذاب ہوتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم ایک قبرستان سے گزر رہے تھے تو ایک یہودیہ کا موت ہو گئی تھی، یہودیہ عورت کا، تو لوگ وہاں ان کے گھر والے کھڑے روتے تھے، تو اللہ کے نبی نے اس وقت صحابہ سے فرمایا تھا یہ لوگ رو رہے ہیں اور میت میں اس کو عذاب زیادہ ہو رہا ہے. حضرت عائشہ رضی اللہ تعالیٰ فرماتی ہے یہ عقیدہ نہیں کہ یہ قرآن کی آیت تو کہہ رہی ولا تزر وازرت وزر اخرى، روے یہ میت کو کیوں عذاب ہو، اس کا کیا قصور ہے؟ فقہا نے آیت کو اور صحابہ کے قولوں کو جمع کر کے بہترین جواب دیا ہے. فقہا تو فقہا تھے، حدیث کو سمجھنے والے، تفسیر کو سمجھ کر کے مسائل نکالنے والے، دو مسئلے بیان فرمائے. فرمایا اگر مرنے والے نے وصیت کی ہو، اگر مرنے والے نے وصیت کی ہو کہ دیکھو میرے مرنے کے بعد مجھ پر رونا، تو ایسی صورت میں رونے والیوں کی وجہ سے قبر میں اس کو عذاب ہوگا. ایک مسئلہ. نمبر دو، یہ صحابہ کرام کی بات کو ثابت کیا انہوں نے. نمبر دو، اگر خاندان میں کسی کا انتقال ہوا، چچا کا، چچی کا، باپ کا، ماں کا، دیکھا گھر والے زیادہ روتے، چلا چلا کر روتے، ایک نارمل رونا، وہ تو ہر انسان روتا ہے، آنکھوں سے آنسو، اللہ کے نبی صلی اللہ علیہ وسلم کی آنکھوں سے بھی آنسو آئے تھے، صحابی فرماتا اللہ کے رسول آپ بھی روتے ہیں، فرمایا یہ دل کے اندر محبت کی علامت ہے جس کی وجہ سے آنکھوں سے آنسو نکلتے رہے. گود میں حضرت آپ کے بیٹے ابراہیم تھے، انتقال ہو گیا تھا اور آپ کی آنکھوں سے آنسو تھے. محبت اپنے اولاد سے کس کو نہیں ہوتی ہے، لیکن ایک تو یہ ہے واہ کمرا واہ شمسیا او میرے پہاڑ او واہ جبلا، یہ حدیث کے الفاظ سنا رہا ہوں، او بڑا پہاڑ جیسا آدمی، او سورج، او میرا چاند، اور اتنا خوبصورت، اور کوئی اللہ تجھے ملا ہی نہیں، یہی ملا. یہ تو یہ ہمارے استاد کہتے رہے واہ پہاڑا او بکڑا، जो अगर इस तरह चिल्लाते हैं तो ऐसी सूरत में उसको पता है कि घर वाले हर वक्त जब भी किसी का इंतकाल होता है रोते हैं जोर जोर से, और इसको पता है फिर भी इसने घर वालों को रोका नहीं, भाई ना रोवो, क्यों रोते हो, ये गुनाह है, कभी रोका नहीं, रोकना चाहिए उसको, तबलीग करनी चाहिए, नहीं की, ऐसी सूरत में मालूम होता है ये खुश है। ये क्या है? खुश है। जब उसको पता है कहना चाहिए मेरे मरने पर नहीं रोना तुम लोग, कहना चाहिए तुम क्यों रो रहे हो फुला के मरने पर। अगर उसने नहीं किया तो ऐसी सूरत में उसको इनके रोने पर अजाब होगा। हमारे यहां तो हिंदुस्तान में आज तक ऐसा है, बहुत सारे उस जगह में महाराष्ट्र की तरफ, कि वो रोने वालियों को बुलाते हैं। किसको बुलाते हैं? रोने वालियों को बुलाते हैं पैसे देकर। उनको कुछ रोना, उसका बाप थोड़ा मरा है, उसका भाई थोड़ा मरा है कि उसको रोना आएगा। ये तो वो रोती है झूठा रोटा ऐसा, जैसे ऐसे पहाड़ इन पर ही टूट गया। आज भी हिंदुओं में तो आज भी रिवाज है, वो लोग तो करते ही है जी। जब उसको दफन करके आते हैं तो वो इस तरह छाती में मारते हैं और उसका नाम लेकर क्या और क्या कहते हैं, आज भी करते हैं। ये जो दो मसले जो मैंने बयान किए, आयत पर भी अमल हो गया और सहाबा की बातों पर भी अमल हो गया। फरमाया अगर कोई आदमी वसीयत कर जाए या वो राजी नहीं था तो ऐसी सूरत में इनके रोने का बोझ उन पर नहीं होगा। वला तज़िरु वाज़िरतुन विज़्र उख़रा, लेकिन अगर इसने वसीयत की है रोने की या फिर लोगों के रोने पर वो राजी रहा रोका नहीं, ऐसी सूरत में फिर कब्र में इसको अजाब होगा। जैसा कि हजरत उमर वगैरह का कौल है कि रो मत वरना मैयत को कब्र में क्या है, अजाब। हमारी बात समझ में आ रही है? ये दोनों पर अमल हो जाएगा। इसे मालूम होता है कि रोना रोना आना एक नॉर्मल चीज है, लेकिन रोने के बाद चिल्लाना और किस महा किस्म की बातों बोलना, वावेला जिसको कहते हैं, अपने कपड़े फाड़ना और अपने चेहरे को नोचना, ये सब के सब उसमें शामिल है, ये सब गुनाह है, इसे बचना चाहिए। अल्लाह हमारी इसी क्या है, हिफाजत फरमाते हैं। तो हजरत आयशा रज़ियल्लाहु ताला अन्हा ने इसको बयान फरमाया, फुकहा ने इसको बहुत वाज़े तौर पर समझा दिया, वला तज़िरु वाज़िरतु विज़्र उख़्रा, कोई किसी पर बोझ। मौलाना रशीद अहमद गंगोई रहमतुल्लाह सुबह सुबह निकले, सुबह सुबह निकले फजर के बाद, शेखुल हिंद रहमतुल्लाह फरमाया, हजरत वला तज़िरु वाज़िरतुन विज़्र उख़्रा, और दूसरी तरफ साहबा का कौल है, मुझे समझ में नहीं आ रहा है। एक तो रोने का कह रहे हैं कि अजाब होगा, दूसरी तरफ कोई किसी का बोझ नहीं डालेगा। तो हज़रत शेखुल हिंद ने चुटकी में समझा दिया, पर मैं तो वहां से यहां तक आए सफर करके, चुटकी में ये मसला समझा जो मैंने अभी आपको समझाया है, कि कुरान की आयत भी अपनी जगह सही, साहबा का कॉल भी हम रद्द नहीं करते, हजरत उमर का कॉल, हजरत अब्बास का कॉल, लेकिन दोनों को फुकहा ने इस तरह समझाया, दोनों पर अमल हो गया। बात समझ में आ रही है? आगे जो मसला आ रहा है, वमा कुन्ना मुअज़्ज़िबीना हत्ता नबअस रसूला, हम अजाब नहीं देंगे यहां तक कि हम रसूल भेज दें। मसला खड़ा हो गया यहां, ऐसे वक्त में कि रसूल ना हो तो उस कौम का क्या होगा। हजरत ईसा अलैहिस्सलाम का इंतकाल हो गया और 600 साल के बाद नबी अलैहिस्सलाम तशरीफ लाए, इन बिटवीन जो इंतकाल कर गए उनका क्या हुआ। यहां तो कुरान क्या कह रहा है, हम अजाब नहीं देंगे जब तक उनके पास रसूल ना आ जाए। बात समझ में आ रही है ना, क्या होगा इसका। इसी तरह जो बच्चे नाबालिग हैं उनका इंतकाल हो गया, उनका क्या मसला है, उनका क्या होगा। जो काफिर के बच्चे नाबालिग हैं वो तो जानते ही नहीं कुछ, नाबालिग है वो तो बुलूगत के बाद मसला शुरू होता है, नाबालिग बच्चे मर गए काफिर के भी, उनका क्या होगा। जो गुंगे बहरे थे, गूंगे बहरे थे उस जमाने में, फतरत का जिसको जमाना कहते हैं, उन्होंने भी नहीं सुना, उनका क्या होगा। या ऐसे बूढ़े लोग जिनकी عقل بالکل ختم ہو گئی تھی اور ان کا انتقال ہو گیا، ان کو دعوت نہیں پہنچی. یا ایسی جگہ میں لوگ رہتے ہیں جہاں پر کوئی دعوت دینے والا ہی نہیں پہنچا، انہیں پتا ہی نہیں کچھ. یہ سارے مسائل کھڑے ہوتے ہیں اس آیت کی وجہ سے. وما کننا معذبین حتی نبعث رسولا. قرآن کریم میں اور جگہ پر بھی ہے، وما کان ربک مہلک القرا حتی یبعث فی امھا رسولا. جب تک ہم رسول نہیں بھیجیں گے وہاں تک ہم کسی قوم کو ہلاک نہیں کرتے. کیا یہ کافر لوگ جو فطرت کے زمانے میں تھے جہنم میں نہیں جائیں گے؟ تو کتنے کافر لوگ نکل جائیں گے، وہ جہنم میں نہیں جائیں گے؟ میری بات سمجھ میں آ رہی ہے نا؟ سوال میرا سمجھ میں آ گیا نا؟ اب اس سوال کو سمجھو. پہلے ہم حدیث بیان کرتے ہیں. امام ابن جریر نے نقل فرمایا اپنی سند سے حدیث ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی، فرمایا جب قیامت کا دن ہوگا تو اللہ تبارک و تعالیٰ تمام روحوں کو جمع کریں گے. کون سی روح؟ وہ فطرت کے زمانہ. فطرت کس کو کہتے ہیں؟ جس میں کوئی نبی نہیں تھا، جیسے حضرت عیسیٰ اور نبی صلی اللہ علیہ وسلم کے درمیان میں دیو نو نبی ایٹ ہو، تو ان کو تو دعوت پہنچی نہیں، تو فطرت کا زمانہ بولتے ہیں اس کو، جس میں کوئی نبی نہیں، خالی زمانہ ہے. اور اس میں لوگوں کا کیا حال ہے؟ فرمایا قیامت کے دن ان کی اسی طرح گنگ و بہروں کی، یا ایسے برہوں کی جنہوں نے سنا ہی نہیں، جن کی عقل بالکل فاسد ہو گئی تھی، ایسے لوگوں کو اللہ ان کی روحوں کو جمع کرے گا. کم عقل ہے، پاگل ہے، بہرے ہیں، گونگے ہیں، ان سب کی، بوڑھے لوگ ہیں. اب کیا ہوگا؟ ان کے سامنے ایک فرشتہ بھیجے گا اللہ پاک ایک فرشتہ بھیجے گا، اور فرشتہ ان کو کہے گا تم جہنم میں سارے داخل ہو جاؤ. کیا کہے گا؟ تم جہنم میں داخل ہو جاؤ. تو وہ کہیں گے ہمارے پاس تو کوئی رسول آیا ہی نہیں، ہمارے پاس تو کوئی رسول آیا ہی نہیں جو ہمیں سمجھاتا، اس پر ہم عمل کرتے اور ہم اپنی زندگی بنا لیتے. اللہ فرماتے اللہ کی قسم اگر وہ اس وقت جہنم میں داخل ہو جاتے، وہ سارے اگر اس وقت وہ جہنم میں داخل ہو جاتے، تو میں ان کے لیے جہنم کو ٹھنڈی کر دیتا. ان کے لیے جہنم کو کیا کر دیتا؟ میں ٹھنڈی کر دیتا. پھر ایک رسول ان کے پاس آئیں گے اور ان کو کہیں گے اطاعت کرو. اب جو اطاعت کریں گے وہ جنت میں جائیں گے، جو اطاعت نہیں کریں گے وہ کہاں جائیں گے؟ جہنم میں جائیں گے. وہاں پر بھی امتحان ہوگا، اللہ تبارک و تعالی امتحان لے گا. یہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی حدیث ہے. اس حدیث سے اب جو جمہور علماء کے درمیان میں اختلاف ہے، چلو ہم اس کو بیان کر دیتے ہیں. معتزلہ لوگ ہیں اور بعض حنفی اور بعض شوافی، بعض حنفی المسلک والے اور بعض شوافی لوگ، ان کا خیال یہ ہے، ان کا کہنا یہ ہے. کیا کہا انہوں نے؟ انہوں نے کہا، یاد رکھو، ایک ہے عقل، بات سمجھ میں آ جائے گی ایک اگر بات غور سے سنیں گے، ایک ہے عقل اور ایک ہے نبوت، رسالت، اللہ کے نبی کی رسالت، اور ایک ہے عقل. اب کامیابی کس چیز پر رکھی اللہ پاک نے؟ عقل پر یا رسالت پر؟ بات سمجھ میں آ رہی ہے میری؟ میں بھی ذرا نیچے اتر جاتا ہوں، آپ تھوڑے اوپر آ جاؤ، بات سمجھ میں آ جائے گی بہت آسانی سے. سمجھ میں آئی بات؟ دو چیز ہے، ایک ہے اللہ کے نبی صلی اللہ علیہ وسلم کی رسالت، وہ نبوت لے کر آئے اور سب کے سامنے پیش کیا، بھائی میں نبی ہوں، آخری میری بات مانو، اس کو کہتے ہیں رسالت. اور دوسری عقل، میری عقل مجھے کہتی ہے آسمان ہے، یہ زمین ہے، یہ فلاں ہے فلاں ہے، میری عقل مجھے کہتی ہے کوئی اللہ ہے. اب کامیابی کس پر ہے؟ عقل کی معرفت پر یا رسالت کی پہچان پر، رسالت کی دعوت پر؟ معتزلہ اور بعض حنفیوں کا خیال یہ ہے کہ قیامت کے دن کامیابی جی اس کی ہوگی جن کو عقل دی ہے اور عقل کے بعد اللہ کی توحید کو مان لیا. نماز روزے کی بات نہیں کر رہا ہوں میں، اللہ کو ایک ہونے کو مان لیا، تب یہ کامیاب ہوں گے عقل کی وجہ سے، ورنہ یہ جنت میں جائیں گے. میری بات سن آ رہی ہے؟ اس ایک توحید پر یہ جنت میں جائیں گے. اور اگر अक्ल होने के बावजूद भी अल्लाह की तौहीद को नहीं पहचाना तो यकीनन ये किधर जाने वाले हैं? जहन्नम में जाने वाले। दूसरी तरफ इमाम अबू हनीफा रहमतुल्लाह के एक कॉल तो बहुत अजीब है, फरमाया अकल के बिना पर तो इनको अल्लाह को पहचानना चाहिए, चाहे जंगल में रहता हो, चाहे फतरत का जमाना हो, चाहे बहरा हो या गुंगा हो, अकल तो दी है कि एक आसमान बारिश होती है, पहाड़ है, समंदर है, सब कुछ है, सूरज निकलता है, जानना चाहिए कि कोई अल्लाह है अकल से। तो ये क्या कह रहे हैं? अजाब का मुस्तहिक है। इमाम साहब क्या कह रहे हैं? अजाब का मुस्तहिक है, फिर अल्लाह के ऊपर है अजाब दे ना दे। लेकिन सबसे ज्यादा सही कौल अशायरा और जमूर अहनाब का यह है कि दारो मदार किस पर है? रिसालत पर है। इस आयत की वजह से वमा कुन्ना मुअज्जिबीना हत्ता नबअसा रसूला, हम अजाब नहीं देंगे किसी को भी जब तक हम रसूल उनके अंदर न भेज दे। इसी तरह सूरे आगे आयत आएगी सूरे बनी इसराइल में, वलौ अन्ना अहलकनाहुम बेअज़ाब मिन क़ब्लिही, अगर हम उनको पहले से अजाब दे दे, इफ वी पनिश देम बिफोर हैंड, पहले से हम अजाब देंगे, तो लकालू रब्बना, वो लोग कहेंगे रब्बना, हमारे कयामत के दिन कहेंगे, अगर हम पहले से उनको अजाब दे दे तो क्या कहेंगे वो? अल्लाह खुद कुरान में कह रहे हैं रब्बना लौला अरसलता इलैना रसूला, तुमने रसूल तो भेजा नहीं हमारे पास, तुमने नबी तो भेजा नहीं, फनत तभी आयातिक मिन कब्ल अन नज़िल व नक्ज़ा, हम जलील और रुस्वा होने से पहले उनकी इत्तबा कर लेते, लेकिन रसूल को तुमने भेजा ही नहीं, फिर तुमने हमें अजाब क्यों दिया? इसलिए अल्लाह कह रहे हैं कि हम अजाब नहीं देंगे जब तक के हम रसूल न भेजे। ये कौल है जमहूर अहनाब का। मालूम होता है कि जिसके पास रिसालत पहुंचती है दावत, इसीलिए फरमाते हैं दावत का काम आम करो, कयामत से पहले पहले कोई कच्चा और पक्का मकान बाकी नहीं रहेगा जिस घर में ईमान न पहुंचा होगा। इसलिए अपने तबलीग को आम करो अवाम के अंदर में, यहां तक के गैर मुस्लिम को भी अल्लाह की पहचान तो जरूर बताओ कि मेरे नबी ने आकर हमें बताया अल्लाह है, अल्लाह है, और उसने कुरान उतारा, उसने भी भेजा। जो बेसिक दावत है वो तो बतला दो, बेसिक बतला दो, वो तो बतला दो, उनको समझा दो कि ये बेसिक दावत है, आगे उसका समझना ना समझना, हाँ वो समझ तो लें कि खिज़र अलैहिस्सलाम कुछ भी नहीं, ईसा अलैहिस्सलाम कुछ भी नहीं, मूसा अलैहिस्सलाम कुछ भी नहीं, उज़ैर अलैहिस्सलाम अल्लाह नहीं है, अल्लाह तो वो है जिसने सब कुछ पैदा किया है। उनके दिमाग में दावत पहुंच जाए एक अल्लाह की और जीसस निकल जाए, फुला निकल जाए, फुला निकल जाए, और उनको पता चल जाए कि एक अल्लाह है जिन्होंने ईसा अलैहिस्सलाम को भी पैदा किया, मूसा अलैहिस्सलाम को भी, उज़ैर अलैहिस्सलाम, ये मसला हो गया। अब रह गया दूसरा मसला, बालिग होने से पहले अगर कोई, मैंने दो मसले बताए, बालिग होने से पहले अगर कोई बच्चा मर गया वो कहां जाएगा? मुसलमान का बच्चा, उसने तो कोई अमल किया ही नहीं, वो किधर जाएगा? और काफिर का बच्चा, और वो तो हर बच्चा कुल्लु मौलूदी यूलदु अलल फितरा, हर बच्चा इस्लाम पर पैदा होता है, फिर जब बड़ा होता है उसके माँ बाप उसको कोई यहूदी बनाता है, कोई ईसाई बनाता है, कोई सिख बनाता है, कोई हिंदू बना, जो भी हो, लेकिन अब बच्चों का ये मसला आ गया, कहाँ जाएंगी ये बच्चे, किधर जाएंगे मरने के बाद? चलो उसको हम देखते हैं। पहला कॉल उलमाए किराम का, ये 1400 साल के उलमा में पहला एक कॉल ये है, फरमाते हैं मुसलमान के बच्चे जन्नत में जाएंगे, मुसलमान के बच्चे जन्नत में जाएंगे, और गैर मुस्लिम के बच्चे ये अल्लाह जाने, यानी अल्लाह को जो करना हो वो करे, अल्लाह पर मौकूफ है। दूसरा कॉल, दोनों बच्चे मुसलमान के हो या गैर मुस्लिम के हो, दोनों अल्लाह पर है, वो जो चाहे करें, उसको कोई पूछने वाला नहीं है। तीसरा कॉल, तमाम बच्चों का हुक्म माँ बाप के हिसाब से होगा, अगर उनके माँ बाप मुसलमान हैं तो बच्चे को जन्नत में भेजेंगे, और अगर उसके माँ बाप के पास ईमान नहीं है तो किधर जाएंगे ये लोग? जहन्नम में जाएंगे। ये तीसरा कॉल उलमा का। लेकिन जमहूर उलमा का कॉल क्या है? फरमाया सारे बच्चे चाहे मुसलमान के हो चाहे काफिर के हो, जिनका इंतकाल पैदाइश से लेकर बुलूगत से पहले 14 साल जब बालिग होता है, बालिग अभी तक नहीं हुआ, वहां तक में अगर इनका इंतकाल हो गया तो ये सब के सब जन्नत में जाएंगे। कहां जाएंगे? जन्नत में जाएंगे। और आखिरी कॉल, जन्नत में मुसलमान के बच्चे तो जन्नत में जाएंगे, उनके लिए जन्नत है, लेकिन गैर मुस्लिम के बच्चे जाएंगे जन्नत में लेकिन जन्नतियों के खादिम बनेंगे। ये 5 कॉल उलमाए किराम के हैं। हम चलते हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस की तरफ ताकि बात पूरी समझ में आ जाए। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम का फरमान, रावी इसके अबू हुरैरा है रज़ियल्लाहु ताला अन्हु, फरमाया अगर कोई मुसलमान उसके 3 नाबालिग बच्चों का इंतकाल हो जाए, कितने भाई? 3 नाबालिग बच्चों का इंतकाल हो जाए तो अल्लाह तबारक व ताला उन बच्चों को कहेंगे जाओ जन्नत में चले जाओ। वो कहेंगे हम जन्नत में नहीं जाएंगे जब तक कि हमारे माँ बाप हमारे साथ ना आ जाएं। तो अल्लाह कहेंगे बच्चों से जाओ तुम्हारे माँ बाप को तलाश करके ले आओ और साथ में जन्नत में ले जाओ। वो बच्चे अपने माँ बाप को जन्नत में ले जाए। और इमाम गजाली ने लिखा है अहिया उलूम में कि वो बच्चे शोर करेंगे तो अल्लाह पूछेंगे शोर, जानने के बावजूद भी कहेंगे ये शोर किसका है? फरमा वो सारे बच्चे जिनका इंतकाल हुआ वो एक जगह जमा है, वो अपने माँ बाप को बुला रहे हैं, जाओ उनको को जन्नत में चले जाओ। फरमा हम जाकर कहेंगे जिब्रील अलैहिस्सलाम तो वो कहेंगे नहीं नहीं नहीं, हमारे माँ बाप को पहले लाओ, उनके साथ उंगली पकड़ कर जन्नत में जाएंगे। उनके साथ क्या है? जन्नत में जाएंगे। हजरत अबू हुरैरा रज़ियल्लाहु तआला, हजरत मुआविया इब्ने कुर्रा फरमाते हैं मेरे वालिद से मैंने सुना कि मेरे वालिद साहबी है, फरमाया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास आए अपने छोटे बच्चे की उंगली पकड़ कर। अल्लाह के नबी ने फरमाया तेरे बच्चे से तुझे मोहब्बत है? फरमाया हाँ बहुत मोहब्बत करता हूँ मेरे बच्चे से। और फिर कहा अल्लाह पा अल्लाह के नबी मुझे आपसे भी इतनी ज़्यादा मोहब्बत जितनी बच्चे से भी है, यानी मैं आपसे और ज्यादा मोहब्बत करता हूँ। चले गए वो साहबी बातचीत करने के बाद, कुछ दिन तक नजर नहीं आए हजरत मुआविया इब्ने कुर्रा, नजर नहीं आए। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने साहबा किराम से पूछा अरे वो मुआविया किधर गए? साहबा ने कहा उनके बेटे का इंतकाल हो गया, 3 दिन हो गए। फिर मैं जाओ उनको बुला कर ले आओ। ये बड़े सैड थे बच्चे के इंतकाल पर, एक बच्चा था इंतकाल, बहुत गमगीन थे, बहुत गमगीन थे। तो फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाया क्या तू पसंद नहीं करता है, क्या तू पसंद नहीं करता है कि तेरा बच्चा तुझे जन्नत में ले जाए? फरमाया हाँ अल्लाह के रसूल। फरमाया कयामत के दिन तू जिस दरवाजे से जाना चाहेगा उस दरवाजे के पास तेरा वो बच्चा आ जाएगा और तेरे लिए दरवाजा खोलकर वेलकम करेगा, आ जाओ अब्बा इधर से चलना। सहाबा किराम ने पूछा अल्लाह के रसूल ये सिर्फ हजरत मुआविया के लिए? फरमाया नहीं ये सब के लिए जिनके बच्चा बचपने में इंतकाल कर जाए, उन तमाम के लिए ये वाकिया बयान फरमाया। बर्रा इब्ने आज़िब रज़ियल्लाहु ताला की रिवायत, खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बयान फरमाते हैं कि मेरा बेटा इब्राहिम का इंतकाल हुआ और मैं देख रहा हूं जन्नत की हूर मेरे बेटे को दूध पिला रही है, जन्नत की औरत मेरे बेटे को इब्राहिम को दूध पिला रही है। हज़रत बर्रा इब्न आज़िब रज़ियल्लाहु ताला अन्हु की रिवायत है। मालूम होता है सारे बच्चे कहाँ दाखिल होंगे भाई? कहाँ दाखिल होंगे? जन्नत में दाखिल होंगे। बुखारी शरीफ, ये सारे अकवाल जो मैंने बयान किए ना, किसी ने क्या क्या, सबसे ज्यादा जमहूर उलमा का कौल है सारे बच्चे चाहे मुसलमान के हो चाहे काफिर के हो कहाँ दाखिल होंगे? जन्नत में दाखिल होंगे। ये बयान फरमाया। अब समूरा इब्ने जुंदुब रज़ियल्लाहु ताला अन्हु की हदीस, उसकी वजह से मैं भी जोर से कह रहा हूं, बुखारी शरीफ में है। कहां पर है? बुखारी। इसको मैं कहकर खत्म कर, हदीस जरा लंबी है लेकिन बयान कर देता हूं, बुखारी शरीफ में है, तवील हदीस है। फरमाते हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फजर के बाद सहाबा किराम को जमा करते थे और कहते थे भाई तुम में से किसी ने कोई ख्वाब देखा है? तो कोई देखता तो कहता हाँ देखा है वरना नहीं। एक मरतबा अल्लाह के हबीब ने कहा आज तो मैंने भी ख्वाब देखा और अपना ख्वाब सुनाया सहाबा किराम को। फिर मैं रात में सोया हुआ था और मेरे पास 2 फरिश्ते आए और मुझे ले गए بعض علماء فرماتے ہیں اس حدیث کا تعلق معراج کے ساتھ ہے، اور بعض کہتے ہیں اس حدیث کا تعلق آپ کے خواب کے ساتھ ہے. خیر دو علماء کی جماعت ہے، جو بھی ہو، لیکن اللہ کے نبی کا خواب بیان کر رہا ہوں میں. فرمایا میرے پاس خواب میں دو آدمی آئے اور مجھے کہا اٹھ چلو میرے ساتھ، ہمارے ساتھ، ہم تمہیں لے جاتے ہیں. وہ مجھے لے گئے، میں نے دیکھا راستے میں ایک آدمی سویا ہوا ہے، دوسرا آدمی آ رہا ہے پتھر لے کر اس کے سر پر مار رہا ہے، اور وہ پتھر دور جا کر گرتا ہے. تو پھر وہ پتھر لینے کے لیے جاتا ہے، اتنے میں جب واپس آ رہا ہے اس کا سر ٹھیک ہو جاتا ہے، پھر مارتا ہے، پھر ٹھیک ہو جاتا ہے، پھر مارتا ہے. تو میں نے پوچھا فقلت سبحان اللہ ما ھذا، اللہ کے نبی کہتے ہیں سبحان اللہ یہ کیا ہے. فرما انطلق آگے چل، میں نے آگے چل کر دیکھا تو ایک آدمی ہے، کھڑا ہے، اس کے ہاتھ میں لوہے کا کچھ گرز ہے، اوزار ہے، اور ایک آدمی کھڑا ہے، اس کے ناک کے ایک میں گھساتا ہے ایسا اور کھینچتا ہے، تو ادھر کا پورا حصہ کھینچ کر باہر آ جاتا ہے. پھر اس کے بعد لیفٹ سائڈ میں کرتا ہے، ناک میں کھینچتا ہے ادھر، اور پھر پورا حصہ، جب یہ کھینچتا ہے تو یہ صحیح ہو جاتا ہے، یہ کھینچتا ہے تو یہ صحیح ہو جاتا ہے، پر یہ اس کو ہوتا رہے گا. فرما یہ کون ہے؟ سبحان اللہ ما ھذا. فرما انطلق آگے چلو. جب آگے چلو تو دیکھا ایک بہت بڑا تنور ہے، آگ ہی آگ ہے، وہ آگ جل رہی ہے. جب آگ نیچے جاتی ہے تو لوگ، مرد عورتیں نیچے چلے جاتے ہیں، جب آگ جل کر اوپر آتی ہے تو یہ جلتے ہوئے اوپر آ جاتے ہیں. فرما یہ کون ہے؟ فرما انطلق آگے چلو. پھر دیکھا ایک نہر ہے، خون سے بھری ہوئی ہے، بلڈ سے بڑی ہوئی ہے، اور ایک آدمی اس کو تیر رہا ہے، اس کے اندر میں سوئمنگ کر رہا ہے، وہ باہر آ رہا ہے. تو فرشتے اس کو پتھر مارتے، وہ اس کے منہ میں جاتا ہے کا چبا، واپس خون میں چلا جاتا ہے، پتھر مار کر اس کو واپس بھیج. ہما سبحان اللہ ما ھذا. انطلق آگے چلو. پھر میں نے دیکھا ایک بدترین شکل ہے، کہ دنیا میں اس سے بدترین کوئی شکل نہیں ہے. میں نے پوچھا اور وہ کیا کرتا ہے؟ لکڑیاں لاتا ہے، آگ جلاتا ہے، اس کو خود کو نہیں جلاتا، آگ جلاتا ہے، پھر لکڑیاں لاتا ہے، پھر آگ جلاتا ہے. میں نے کہا آگے چلو. پھر دیکھا ہم نے ایک بہت بڑا باغ ہے، اور اس کے اندر زبردست محل ہے، بہت بڑی جنت ہے، بہت خوبصورت، ایسی خوبصورت اللہ کے نبی فرماتے ہیں میں نے زندگی میں نہیں دیکھا، اتنے خوبصورت. فرمایا یہ کیا ہے؟ فرمایا یہ آپ کا گھر ہے جنت النعیم. کیا فرمایا؟ یہ آپ کا گھر ہے جنت النعیم. اور ایک اور سفید محل تھا، فرمایا یہ بھی محل آپ کا ہے. انطلق آگے چلو. آگے چلتے دیکھا، فرمایا نہیں، صحابہ کرام نے پھر پوچھا اللہ کے نبی، پھر آپ نے پوچھا نہیں؟ ہاں میں نے پوچھا کہ وہ کیا تھا؟ وہ جس کے سر میں پتھر مارے جا رہے تھے، یہ وہ لوگ تھے جن کو پتا تھا کہ نماز فرض ہے، پھر بھی نماز نہیں پڑھتے تھے، تو ان کو یہ عذاب ہوگا. پھر فرمایا وہ لوہا کھینچ، وہ کیا ہے؟ فرمایا وہ صبح اٹھتا تھا نا تو ایک جھوٹا مضمون بناتا تھا کسی کی تہمت کا، کسی پر پورا مضمون لکھ دیا فلاں کے لیے ایسا ایسا ایسا، حالانکہ وہ کچھ سچ نہیں ہے، پھر اس کو واٹس ایپ کے عام کر دیا تو ساری دنیا میں پہنچ گیا نا. تو فرمایا یہ اس کی سزا ہے، کوئی آسان کام نہیں ہے غیبت فلاں، یہ اس کی سزا ہے جو جھوٹی تہمت کسی پر لگاتا ہے اور لوگوں میں عام ہو جاتا ہے کہ فلاں ایسا ہے ایسا ہے، اس کی زندگی ایسی ہے فلاں. کتنا لکھ رہے ہیں لوگ علماء کرام کے بارے میں، بڑے بڑے نیک اور صالحین کے بارے میں، وہ کتنا آسان ہے لکھنا، لکھ کر کے ساری دنیا میں بدنام کرنا کوئی آسان ہے؟ ان کے لیے یہ عذاب ہے. اللہ کے نبی نے فرمایا وہ عورتیں، وہ لوگ جو ننگی تھی اور اوپر نیچے آگ میں ہوتی تھی، یہ بدکار اس امت کے جو زنا کرنے والے تھے، اور فرمایا وہ خون میں وہ سود کھانے والے تھے، اور فرمایا آگے چل کر وہ بدترین آدمی جو فائر کو جلاتا تھا، یہ جہنم کا داروغا فرشتہ ہے، یہ جہنم کا فرشتہ ہے، وہ آگ جلاتا ہے، تیار کرتا رہتا ہے جہنم کو. اور پھر صحابہ کرام نے پوچھا اللہ کے نبی مشرکین کے بچے کدھر، اسی روایت میں مشرکین کے بچے کدھر جائیں گی، یہ بخاری شریف کی حدیث ہے، اللہ کے نبی نے فرمایا مشرکین کے بچے بھی جنت میں جائیں گے. سمجھ میں آ رہی بات؟ اس روایت کی وجہ سے بخاری کی جمہور علماء کا خیال یہ ہے کہ صحیح روایت ہے کہ چاہے غیر مسلم کے بچے ہو، وہ بھی کہاں جائیں گے؟ انتقال کے بعد جنت میں جائیں گے. یہاں پر जो मुझे बहस करनी थी, वमा कुन्ना नुअद्दिबीना हत्ता नबअस रसूला, कि हम अजाब नहीं देंगे जब तक के रसूल उनके अंदर आ जाए। इस मसले को मैंने खोल कर आपके सामने बयान किया है, शायद बात मेरी समझ में आ गई होंगी। इन बच्चों के बारे में भी जो गैर जो नाबालिग हो, इसी तरह जो मुस्लिम के बच्चे, गैर मुस्लिम के बच्चे, और वो मसला भी जो आपको मैंने बताया फिकह की रोशनी में कि रोने वाले की वजह से मैयत को अजाब होता है या नहीं। तीन मसले मैंने आपके सामने वाजे किए हैं, एक तो रोने की वजह से मैयत को अजाब होता है या नहीं, उस मसले को, नंबर दो रसूल अगर ना आए तो क्या उस जमाने के लोगों को अजाब होगा या नहीं, तीसरा मसला हमने आपको समझाया बच्चों के बारे में, ये कहां जाएंगे, जन्नत में या जहन्नम में, या फिर आराफ में जाएंगे, जन्नत और जहन्नम के दरमियान की जगह आराफ है उसमें जाएंगे, तो उस पर मैंने आपको सामने उस मसले को भी वाज़े कर दिया। अल्लाह पाक हम सब को अमल की तौफीक अता फरमाए। वाकु दावन अल्हम्दुलिल्लाह रब्बिल आलमीन, या अरहमर रहीमीन, या अरहमर रहीमीन, या अरहमर रहीमीन, या ज़ल जलाल वल इकराम, या ज़ल जलाल वल इकराम, या हन्नान या मन्नान, या हन्नान या मन्नान, ए अकरमुल अकरमीन, या अरहमर रहीमीन, अल्लाहुम्मा सल्ली व सल्लिम दाइमन अबदन अबदा हबीबी का खैर खल की कुल्ली। ए अल्लाह, जुमा का दिन है, असर के बाद का टाइम है, तेरे हबीब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया असर के बाद दुआएं कबूल होती है। ए मेरे मालिक, रोज़े के साथ कुरान की मजलिस में असर के बाद जुमा के दिन में तेरे सामने हाथ उठाए बैठे हैं, अल्लाह हम सब की मगफिरत कर दे, अल्लाह हम सब की मगफिरत कर दे। अल्लाह तेरे नबी ने एक साहबी से कहा ये दुआ कर, अल्लाहुम्मा मगफिरतुका औसउ मिन ज़ुनूबिना, सब आमीन कहो, अल्लाहुम्मा मगफिरतुका औसउ मिन ज़ुनूबिना व रहमतुका अरजा इंदना मिन आमालिना, अल्लाहुम्मा मगफिरतुका औसउ मिन ज़ुनूबिना व रहमतुका अरजा इंदना मिन आमालिना, अल्लाहुम्मा मगफिरतुका औसउ मिन ज़ुनूबिना व रहमत अर्जा इंदना मिन आमालिना। जब उस साहबी ने तीन मरतबा ये दुआ पढ़ ली तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने साहबी से कहा उठ जा, अल्लाह ने तेरी मगफिरत कर दी। ए अल्लाह उसी दुआ को पढ़कर हम तेरे सामने आमीन कहते, हम सब की मगफिरत फरमा, हमारी मगफिरत फरमा दे। अल्लाह तू बड़ा करीम है माफ कर दे, तू बड़ा करीम है माफ कर दे, माफ कर दे अल्लाह, पिछले सारे गुनाह माफ कर दे अल्लाह, और हमें माँ के पेट से पैदा होने वाला बच्चा जिसका कोई गुनाह नहीं होता है अल्लाह में ऐसा बना दे, अल्लाह में ऐसा बना दे, अल्लाह हमें अपने, अल्लाह हमसे राजी हो जा, हमसे राजी हो जा, या अल्लाह हमारे माँ बाप की मगफिरत फरमा दे, हमारे माँ बाप की मगफिरत फरमा, हमारे माँ बाप की मगफिरत फरमा, अगर माँ बाप जिंदा है फिर भी मगफिरत फरमा, दुनिया से जा चुके हैं तो भी मगफिरत फरमा, अल्लाह जिनके माँ बाप दुनिया से जा चुके हैं अल्लाह, अल्लाह उन्हें बता दे कि तेरा बेटा असर के बाद कुरान की मजलिस में रोज़े के साथ जुमा के दिन तेरे लिए मगफिरत की दुआ करता है, अल्लाह उनकी कब्र को जन्नत का बाग बना दे, जन्नत का बाग बना दे, अल्लाह तेरा खुसूसी नूर हमारे माँ बाप की कब्र में पहुँचा दे, और जिनके वालिदैन हयात है अल्लाह उन आफ़ो आफियत नसीब फरमा, सुकून नसीब फरमा, अल्लाह उनकी दुआओं में हम सब को शामिल फरमा, या अकरमुल अकरमीन वो ज़बान से इशारे से भी दुआ कर ले अल्लाह उसको भी तकबूल फरमा कर, उनकी दुआओं में हमें शामिल फरमा। ए मेरे अल्लाह हमारे भाई बहनों की मगफिरत फरमा, हमारे अहल वयाल बीवी बच्चों की मगफिरत फरमा, अल्लाह हमारे दोस्त अहबाब की मगफिरत फरमा, अल्लाह हमारे मुतालिकीन की मगफिरत फरमा, अल्लाह कुरान और हदीस की बरकत से जो हमसे मोहब्बत रखते हैं, अल्लाह तेरे दिए हुए अमल के सदके वो हमसे मोहब्बत करते हैं और मोहब्बत की निगाह से हमें देखते हैं, अल्लाह उन तमाम मोहब्बत वालों को अल्लाह तो उनकी तेरी शान शान बदला नसीब फरमा, तेरी शायर शान बदला नसीब फरमा, अल्लाह बहुत सारे हमसे मोहब्बत रखते हैं अल्लाह उनकी मोहब्बतों को तू कबूल फरमा, अल्लाह या अरहमर रहीमीन जितने हमारे मोहसिनीन हैं इलाहुल आलमीन उन तमाम की मगफिरत फरमा, ए अकरमुल अकरमीन बहुत सारी माँ और बहनों ने दुआ के लिए कहा है तफसीर के बाद, अल्लाह हम सब के लिए दुआ करते हैं, घरों पर बैठकर सुनने वालिया हो या अल्लाह जहाँ कहीं लोग सुन रहे हैं, अल्लाह सब के लिए दुआ करते हैं, अल्लाह सब की मगफिरत फरमा, सब की परेशानियों को दूर फरमा, या अल्लाह हमारी औलादों को हमारी आँखों की ठंडक बना दे, कुर्रत ऐन बना दे, हमारी आँखों के सामने दिनदार बना, दिनदार बना, दिनदार बना,
ताकि हमें खुशी हो, हम दुनिया से जाएं अल्लाह इत्मीनान के साथ जाएं। जैसे अंबिया है किराम ने इंतकाल से पहले अपने सारी औलाद को जमा करके उन्हें पूछा था, तुम किसकी इबादत करोगे? जब उन्होंने कहा एक अल्लाह की जो तुम्हारा भी रब है, तुम्हारे बाप का भी रब है, तुम्हारे दादा का भी रब है, उनकी हम इबादत करेंगे। ऐ अल्लाह हमारी औलादों को भी ईमान पर कायम दाइम फरमा और ईमान पर मौत नसीब फरमा। हम सबको ईमान पर कायम दाइम फरमा, इस्तकामत अलद्दीन नसीब फरमा और ईमान पर मौत नसीब फरमा। या अल्लाह हमारे घरों में बरकतें नसीब फरमा, हमारी रोज़ी में बरकत नसीब फरमा। ऐ अल्लाह गैब से हलाल रोज़ी नसीब फरमा, अल्लाह हराम से हमारी हिफाजत फरमा, हराम से हमारी हिफाजत फरमा, लोगों के सामने हाथ फैलाने से हमारी हिफाजत फरमा, लोगों के सामने हाथ फैलाने से हमारी हिफाजत फरमा। अल्लाह तेरे सामने हाथ फैलाने की हमें तौफीक नसीब फरमा। जिनकी औलाद दुनिया से जा चुकी है अल्लाह उनकी मग़फ़िरत फरमा। इलाहुल आलमीन, इलाहुल आलमीन जिनके घरों में जिनकी औलाद बेजोर है, सालिहीन जोरे नसीब फरमा, जोर वालों में मोहब्बत नसीब फरमा। जिनकी शादियां हो चुकी है उनकी औलाद नहीं है, अल्लाह उनको साले औलाद नसीब फरमा, साले औलाद नसीब फरमा, साले औलाद नसीब फरमा। औलाद वालों में आपस में मोहब्बत मवद्दत नसीब फरमा। या अल्लाह हम सबको ईमान पर बाकी रखना, और जब हमारा वक़्त आए, मौला मेरी तो रात दिन की दुआएं हैं, रमज़ान का महीना हो, आखिरी अशरा हो, लैलतुल कदर हो, जुमा की रात हो, अल्लाह रियाजुल जन्ना हो, सजदे में सर हो, अल्लाह सुभान रब्बियल आला और ला इलाहा इल्लल्लाह पढ़ता हो और फरिश्ते मेरी रूह को निकाले और जन्नतुल बकी में दफन हो। अल्लाह ऐसी बरकत वाली मौत हमें सबको नसीब फरमा। ऐ अल्लाह हिंदुस्तान के अंदर जो वबा फैल चुकी है सारी दुनिया में, लेकिन हिंदुस्तान में बहुत ज़्यादा हो चुकी है, लोग रोडों पर चलते चलते मर रहे हैं, ऐ अल्लाह इस वबा को ख़त्म फरमा, इस वबा को ख़त्म फरमा। हर एक तेरे ही बंदे हैं, हर एक तेरे ही पैदा किए हुए बंदे हैं, ऐ अल्लाह सबको शिफा नसीब फरमा, ऐ अल्लाह सबको शिफा नसीब फरमा। हिंदू भी मस्जिदों के दरवाज़ों के ऊपर जाकर रोते हैं और मुसलमानों से कह रहे हैं तुम तरावी पर रहे हो, हमारे लिए दुआ करो, तुम्हारे खुदा से कहो कि इस अज़ाब को हटा ले। ऐ अल्लाह, ऐ अल्लाह सारे तेरे ही बंदे हैं, इलाहुल आलमीन सबको ईमान की दौलत से मालामाल फरमा और उनकी इस वबाई अजाब को ख़त्म फरमा, पूरी दुनिया से ख़त्म फरमा। ऐ अल्लाह उनकी गैब से मदद फरमा, नुसरत फरमा। इलाहुल आलमीन जितने दुनिया से जा चुके हैं अल्लाह इनकी मग़फ़िरत फरमा। या अल्लाह जो मांगा ता फरमा, न मांग सके अपने फजल व करम से, रहम व करम से, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सदक़े, इलाहुल आलमीन अकरमुल अकरमीन इन आमीन कहने वालों के आमीन के साथ हमारी दुआ और हमारी तौबा को अल्लाह तो कबूल फरमा ले। वसल्लल्लाहु तआला अला सय्यिदिना मुहम्मद वाली वसल्लम।